سورہ آل عمران. نام: اس سورت میں ایک مقام پر آل عمران کا ذکر آیا ہے، اسی کو علامت کے طور پر اس سورت کا نام قرار دے دیا گیا ہے. زمانہ نزول اور اجزائے مضمون: اس میں چار تقریریں شامل ہیں. پہلی تقریر آغاز سورت سے چوتھے رکوع کی ابتدائی دو آیتوں تک ہے، اور وہ غالباً جنگ بدر کے بعد قریبی زمانے ہی میں نازل ہوئی ہے. دوسری تقریر آیت ان اللہ اصطفى آدم و نوحا و آل ابراہیم و آل عمران علی العالمین، اللہ نے آدم اور نوح اور آل ابراہیم اور آل عمران کو تمام دنیا والوں پر ترجیح دے کر اپنی رسالت کے کام کے لیے منتخب کیا تھا، اس آیت سے شروع ہوتی ہے اور چھٹے رکوع کے اختتام پر ختم ہوتی ہے. یہ 9 ہجری میں وفد نجران کی آمد کے موقع پر نازل ہوئی. تیسری تقریر 7ویں رکوع کے آغاز سے لے کر 12ویں رکوع کے اختتام تک چلتی ہے، اور اس کا زمانہ پہلی تقریر سے متصل ہی معلوم ہوتا ہے. چوتھی تقریر 13ویں رکوع سے ختم سورت تک جنگ احد کے بعد نازل ہوئی ہے. خطاب اور مباحث: ان مختلف تقریروں کو ملا کر جو چیز ایک مسلسل مضمون بناتی ہے، وہ مقصد و مدعا اور مرکزی مضمون کی یکسانیت ہے. سورت کا خطاب خصوصیت کے ساتھ دو گروہوں کی طرف ہے، ایک اہل کتاب یعنی یہود و نصارہ، اور دوسرے وہ لوگ جو محمد صلی اللہ علیہ وآلہ وسلم پر ایمان لائے تھے. پہلے گروہ کو اسی طرز پر مزید تبلیغ کی گئی ہے جس کا سلسلہ سورہ بقرہ سے شروع کیا گیا تھا. ان کی اعتقادی گمراہیوں اور اخلاقی خرابیوں پر تنبیہ کرتے ہوئے انہیں یہ بتایا گیا ہے کہ یہ رسول اور یہ قرآن اسی دین کی طرف بلا رہا ہے جس کی دعوت شروع سے تمام انبیاء دیتے چلے آئے ہیں، اور جو فطرت اللہ کے مطابق ایک ہی دین حق ہے. اس دین کے سیدھے راستے سے ہٹ کر جو راہیں تم نے اختیار کی ہیں، وہ خود ان کتابوں کی روح سے بھی صحیح نہیں ہیں جن کو تم آسمانی تسلیم کرتے ہو. لہذا اس صداقت کو قبول کرو جس کے صداقت ہونے پر تم خود بھی انکار نہیں کر سکتے. دوسرے گروہ کو، جو اب بہترین امت ہونے کی حیثیت سے حق کا علمبردار اور دنیا کی اصلاح کا ذمہ دار بنایا جا چکا ہے، اسی سلسلے میں مزید ہدایات دی گئی ہیں جو سورہ بقرہ میں شروع ہوا تھا. انہیں پچھلی امتوں کے مذہبی اور اخلاقی زوال کا عبرت ناک نقشہ دکھا کر متنبہ کیا گیا ہے کہ ان کے نقش قدم پر چلنے سے بچیں. انہیں بتایا گیا ہے کہ ایک مصلح جماعت ہونے کی حیثیت سے وہ کس طرح کام کریں گے، اور ان اہل کتاب اور منافق مسلمانوں کے ساتھ کیا معاملہ کریں گے جو خدا کے راستے میں طرح طرح سے رکاوٹیں ڈال رہے تھے. انہیں اپنی ان کمزوریوں کی اصلاح پر بھی متوجہ کیا گیا ہے جن کا ظہور جنگ احد کے سلسلے میں ہوا تھا. اس طرح یہ سورت نہ صرف آپ اپنے مختلف اجزاء میں مسلسل و مربوط ہے، بلکہ سورہ بقرہ کے ساتھ بھی اس کا ایسا قریبی تعلق نظر آتا ہے کہ یہ بالکل اسی کا عکس معلوم ہوتی ہے، اور یہ محسوس ہوتا ہے کہ اس کا فطری مقام بقرہ سے متصل ہے. شان نزول: سورت کا تاریخی پس منظر یہ ہے. ایک، سورہ بقرہ میں اس دین حق پر ایمان لانے والوں کو جن آزمائشوں اور مصائب و مشکلات سے قبل از وقت متنبہ کر دیا گیا تھا، وہ پوری شدت کے ساتھ پیش آ چکی تھیں. جنگ بدر میں اگرچہ اہل ایمان کو فتح حاصل ہوئی تھی، लेकिन ये जंग गोया भेड़ों के छत्ते में पत्थर मारने की हम मानी थी। इस अव्वलीन मुसल्ला मुकाबले ने अरब की उन सब ताकतों को चौंका दिया था जो इस नई तहरीक से अदावत रखती थीं। हर तरफ तूफान के आसार नुमाया हो रहे थे। मुसलमानों पर एक दायमी खौफ और बेइत्मीनानी की हालत तारी थी और ऐसा महसूस होता था कि मदीने की ये छोटी सी बस्ती जिसने गिर्दोपेश की सारी दुनिया से लड़ाई मोल ले ली है, सफाए हस्ती से मिटा डाली जाएगी। इन हालात का मदीने की मुआशी हालत पर भी निहायत बुरा असर पड़ रहा था। अव्वल तो एक छोटे से कस्बे में जिसकी आबादी चंद सौ घरों से ज्यादा न थी, यकायक मुहाजरीन की एक बड़ी तादाद के आ जाने ही से मुआशी तवाजुन बिगड़ चुका था। इस पर मजीद मुसीबत इस हालत जंग की वजह से नाजिल हो गई। दो, हिजरत के बाद नबी सल्लल्लाहु अलैहे वालेहि वसल्लम ने अतराफ़े मदीना के यहूदी कबाइल के साथ जो मुआहदे किए थे, उन लोगों ने उन मुआहदात का ज़रा बराबर पास ना किया। जंगे बद्र के मौके पर उन अहले किताब की हमदर्दियाँ तौहीद व नबूवत और किताब व आखरत के मानने वाले मुसलमानों के बजाय बुत पूजने वाले मुशरिकीन के साथ थीं। बद्र के बाद ये लोग खुल्लम खुल्ला कुरैश और दूसरे कबाइले अरब को मुसलमानों के खिलाफ जोश दिला दिला कर बदला लेने पर उकसाने लगे। खुसूसन बनी नुज़ैर के सरदार काब बिन अशरफ ने तो इस सिलसिले में अपनी मुखालिफाना कोशिशों को अंधी अदावत बल्कि कमीनेपन की हद तक पहुंचा दिया। अहले मदीना के साथ उन यहूदियों की हमसायगी और दोस्ती के जो ताल्लुकात सदियों से चले आ रहे थे, उनका पास और लिहाज भी उन्होंने उठा दिया। आखिरकार जब उनकी शरारतें और अहद शिकनियां हद बर्दाश्त से गुजर गईं, तो नबी सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने बद्र के चंद महीने बाद बनी कैनका पर, जो इन यहूदी कबीलों में सबसे ज्यादा शरीर लोग थे, हमला कर दिया और उन्हें अतराफ मदीना से निकाल बाहर किया। लेकिन इससे दूसरे यहूदी कबाइल की आतिशे अन्नाद और ज्यादा भड़क उठी। उन्होंने मदीने के मुनाफिक मुसलमानों और हिजाज के मुशरिक कबीलों के साथ साजबाज करके इस्लाम और मुसलमानों के लिए हर तरफ खतरात ही खतरात पैदा कर दिए। हत्ता के खुद नबी सल्लल्लाहु अलैहे वालेहि वसल्लम की जान के मुतालिक हर वक्त ये अंदेशा रहने लगा कि ना मालूम कब आप पर कातिलाना हमला हो जाए। सहाबाए किराम उस जमाने में बिलउमूम हथियार बंद सोते थे, शबखून के डर से रातों को पहरे दिए जाते थे। नबी सल्लल्लाहु अलैहे वालेहि वसल्लम अगर थोड़ी देर के लिए भी कहीं निगाहों से ओझल हो जाते तो सहाबाए किराम घबरा कर आपको ढूंढने के लिए निकल खड़े होते थे। तीन, बदर की शिकस्त के बाद कुरैश के दिलों में पहले ही इंतकाम की आग भड़क रही थी कि उस पर मजीद तेल यहूदियों ने छिड़का। नतीजा ये हुआ कि एक ही साल बाद मक्के से 3,000 का लश्कर जर्रार मदीने पर हमला आवर हो गया और ओहद के दामन में वो लड़ाई पेश आई जो जंगे ओहद के नाम से मशहूर है। इस जंग के लिए नबी सल्लल्लाहु अलैहे वालेहि वसल्लम के साथ 1,000 आदमी मदीने से निकले थे, मगर रास्ते में से 300 मुनाफिक यकायक अलग होकर मदीने की तरफ पलट गए और जो 700 आदमी आप सल्लल्लाहु अलैहे वालेहि वसल्लम के साथ रह गए थे, उनमें भी मुनाफिकीन की एक छोटी सी पार्टी शामिल रही जिसने दौरान जंग मुसलमानों के दरमियान फितना बरपा करने की हर मुमकिन कोशिश की। ये पहला मौका था जब मालूम हुआ कि मुसलमानों के अपने घर में इतने कसीरुल तादाद मारे आस्तीन मौजूद हैं और वो इस तरह बाहर के दुश्मनों के साथ मिलकर खुद अपने भाई बंदों को नुकसान पहुंचाने पर तुले हुए हैं। 4. جنگ احد میں مسلمانوں کو جو شکست ہوئی اس میں اگرچہ منافقین کی تدبیروں کا ایک بڑا حصہ تھا، لیکن اس کے ساتھ مسلمانوں کی اپنی کمزوریوں کا حصہ بھی کچھ کم نہ تھا، اور یہ ایک قدرتی بات تھی کہ ایک خاص طرز فکر اور نظام اخلاق پر جو جماعت ابھی تازہ تازہ ہی بنی تھی، جس کی اخلاقی تربیت ابھی مکمل نہ ہو سکی تھی، اور جسے اپنے عقیدے اور مسلک کی حمایت میں لڑنے کا یہ دوسرا ہی موقع پیش آیا تھا، اس کے کام میں بعض کمزوریوں کا ظہور بھی ہوتا۔ اس لیے یہ ضرورت پیش آئی کہ جنگ کے بعد اس جنگ کی پوری سرگزشت پر ایک مفصل تبصرہ کیا جائے، اور اس میں اسلامی نقطۂ نظر سے جو کمزوریاں مسلمانوں کے اندر پائی گئی تھیں ان میں سے ایک ایک کی نشاندہی کر کے اس کی اصلاح کے متعلق ہدایات دی جائیں۔ اس سلسلے میں یہ بات نظر میں رکھنے کے لائق ہے کہ اس جنگ پر قرآن کا تبصرہ ان تبصروں سے کتنا مختلف ہے جو دنیوی جنرل اپنی لڑائیوں کے بعد کیا کرتے ہیں۔